إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى رسلا مبشرين ومنذرين لئلا يكون للناس على الله حجة بعد الرسل اللہ تعالیٰ نے انسان کے لیے دنیا میں مادی اور جسمانی غذا کا انتظام کیا. انسان کو پیدا کرنے کے بعد دنیا میں بسانے کے بعد اللہ تعالیٰ نے ایسا نہیں کیا کہ انسان کی ضرورت کی چیزیں، اس کی زندگی کی بقا کی چیزیں، اس کے کھانے پینے پہننے یا اس طرح سے علاج اور جو بھی انسان کی جسمانی ضرورتیں تھیں، اللہ نے ایسا نہیں کیا کہ دنیا میں اس کو ڈال دیا اور اس کی ضرورتیں پوری نہیں کی. اللہ تعالیٰ نے انسان کو جب بنایا اور دنیا میں بسایا تو اسی کے ساتھ ساتھ اللہ تعالیٰ نے اس کی ساری ضرورت کی چیزیں دنیا میں ڈال دی. لیکن انسان کی ایک بڑی ضرورت ہے جو کھانے پینے اور لباس اور دوسری ضروریات سے بڑھ کر ہے، وہ یہ کہ ایک انسان کو اس کی زندگی کا مقصد معلوم ہو کہ اس کو کیوں پیدا کیا گیا ہے. ایک انسان کو یہ معلوم ہو کہ اس کا خالق اور مالک کون ہے. ایک انسان کو یہ معلوم ہو کہ اس کی زندگی جب ختم ہوگی تو اس کے بعد کیا ہے، اس کا مقصد کیا ہے، اس کا انجام کیا ہے. اللہ تعالیٰ نے انسان کو دنیا میں ڈالنے کے بعد یہ بھی وعدہ کیا کہ انسان کو اللہ تعالیٰ اپنی طرف سے رہبری عطا فرمائے گا، زندگی کا مقصد اور اس مقصد کے پورا کرنے کا طریقہ، زندگی کی ضروریات اور زندگی گزارنے کا طریقہ، اللہ تعالیٰ نے یہ دونوں چیزیں انسان کو مہیا کی. اللہ تعالیٰ کا یہ قاعدہ نہیں ہے کہ کسی انسان کو برائی کے بارے میں خبردار کیے بغیر اس کو سزا دے دیں، کیونکہ انسان نہیں جانتا ہے، انسان کو نہیں معلوم صحیح کیا ہے غلط کیا ہے، وہ محض اپنی عقل کی بنیاد پر معلوم نہیں کر سکتا ہے کہ اچھا کیا ہے برا کیا ہے. اللہ تعالیٰ نے انسان کو بتلایا یہ اچھا ہے یہ برا ہے. اب جاننے کے بعد جو آدمی برائی کرے پھر اللہ کا قاعدہ ہے کہ اللہ اس کو سزا دیتا ہے، اور اکثر اوقات اللہ تعالیٰ انسان کو معاف کرتا رہتا ہے. اللہ کا یہ قاعدہ نہیں ہے کہ ایک انسان کو حق واضح کیے بغیر جرم کی سزا اور اس کی پکڑ کی جائے، بلکہ اللہ کا قاعدہ یہ ہے کہ حق واضح ہو جاتا ہے، اتمام حجت ہو جاتی ہے، ساری باتیں بتائی جاتی ہیں، پھر اس کے باوجود ضد میں جب آدمی غلط کام کرتا ہے اور اللہ کی بتائی بات کو چھوڑ کے کچھ اور کرنے لگ جاتا ہے، پھر اللہ کی پکڑ آتی ہے. صحیح کیا ہے، غلط کیا ہے، زندگی کیسے گزارنا چاہیے، اللہ تک پہنچنے کا راستہ کون سا ہے، اللہ کس سے راضی ہوتا ہے، کس سے ناراض ہوتا ہے، کیا چیز اللہ کو خوش کرتی ہے، کیا چیز اللہ کو ناراض کرتی ہے، دنیا اور آخرت کی کامیابی کس چیز میں ہے اور انسان کو کیا چیزیں ناکام کرتی ہیں، یہ ساری چیزیں اللہ کے بتائے بغیر انسان نہیں جان سکتا ہے. انسان اپنے طور پر न अपनी मंजिल जान सकता है, न मंजिल तक पहुंचने का रास्ता मालूम कर सकता है। यह अल्लाह ताला की रहमत का तकाजा था कि अल्लाह ताला ने इंसानों की रहबरी के लिए अपनी तरफ से हिदायत का इंतजाम किया, और इसके लिए अल्लाह ताला ने इंसानों की कमजोरियों और इंसानों के मिजाज की रियायत करते हुए इंसानों ही में से उनके मुअल्लिम और उनको दीन सिखाने वाले चुने हैं, ताकि ऐसे लोग जो लोगों के बीच में रहें, उनके मसाइल से खुद भी दोचार हों, इंसानी जिंदगी को वो सबसे करीब से समझते हों, और उनसे सीखने समझने में दूसरे इंसानों को कोई परेशानी भी ना हो। अल्लाह ताला ने हर समाज में से, हर कौम में से, हर इलाके में से अपनी हिकमत के मुताबिक लोगों को हर दौर में चुना, और ऐसे लोगों को चुना जो इंसानी औसाफ के एतबार से, अखलाकी एतबार से बेहतरीन इंसान थे। इन लोगों ने अल्लाह का पैगाम लिया और बग़ैर किसी कमी और ज़्यादती के वो पैगाम अमानतदारी के साथ लोगों तक पहुँचाया, मानने वालों की तरबियत की, न मानने वालों पर हुज्जत तमाम कर दी है। ये जो लोग थे इनको रसूल कहा जाता है, ये अल्लाह की तरफ से चुने हुए रसूल थे। आज के दर्श में इसी मौजू से मुतालिक कुछ बातें और इसी पहलू से कि अल्लाह ताला ने जो रसूल और नबी दुनिया में भेजे, जिनका इंतखाब इंसानों में से किया, इनके बारे में कुरान और सुन्नत में क्या आया है। अगर आप गौर करें तो कुरान की तकरीबन तमाम सूरतों में कुछ न कुछ इशारा इस सिलसिले में आपको मिलता है। सराहतन और इशारतन बहुत सारा मवाद रसूलों से मुतालिक आपको मिलेगा, और कुरान की इब्तिदाई सूरतों ही से शुरू हो जाइए, आपको रसूलों के वाकयात मिलेंगे कि इंसानी तारीख में अल्लाह की तरफ से पैगाम पहुंचाने वालों के साथ क्या मामला हुआ, और उस पैगाम के मानने और न मानने वालों के सिलसिले में अल्लाह का क्या तरीका रहा, उनका क्या अंजाम हुआ। अल्लाह ताला की किताब इन तमाम वाकयात से भरी हुई है। तमाम चीज़ें एक तफसील तलब अम्र है। कुछ बातें और कुछ पॉइंट्स हम देखेंगे जिससे रसूलों का मामला कुछ हद तक हमारे सामने आ सकता है। कुछ उसूल की बातें जो रसूलों के सिलसिले में थी, वो मालूमात क्या है कुरान और सुन्नत की रोशनी में, बल्कि ज़्यादातर मैं इसमें कुरान की आयतें ही जिक्र करूँगा, ताकि इसी से हमारे सामने बात आ जाए कि रसूलों के बारे में कुरान में क्या है। अल्लाह ताला ने कुरान करीम में फरमाया, रुसुलन मुबशिरीन व मुंदिरीन, हमने रसूल भेजे जो खुशखबरी सुनाते थे और लोगों को खबरदार करते थे। खुशखबरी सुनाने वाले और लोगों को खबरदार करने वाले। खुशखबरी अच्छी जिंदगी के बदले में क्या है, इसकी खुशखबरी, और बुराई के बदले में क्या है, इससे खबरदार करना है। रुसुलन मुबशिरीन व मुंदिरीन لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَى اللَّهِ حُجَّةٌ بَعْدَ الرُّسُلِ, अल्लाह ने रसूल इसलिए भेजे ताकि इन रसूलों के आ जाने के बाद लोगों के पास अल्लाह के मुकाबले में कोई उज्र बाकी न रहे, कोई बहाना बाकी न रहे। लोग ये न कहें कि हमको तो मालूम ही नहीं था कि जन्नत है जहन्नम है, हमको मालूम ही नहीं था कि आज़ादी से नहीं जीना है बल्कि पाबंदी से जीना है, हमको मालूम नहीं था क्या अच्छा है क्या बुरा है, हमको मालूम नहीं था कि क्या सही है क्या गलत है, क्या करना चाहिए क्या नहीं करना चाहिए। कयामत के दिन लोग ये इंतजार न करें, ये उज्र न करें कि हमको नहीं मालूम था, हमको तो मालूम ही नहीं था दीन पे चलना चाहिए जन्नत में जाने के लिए। रसूलों ने आकर बतलाया कि अच्छी जिंदगी का अंजाम क्या है, बुरी जिंदगी का अंजाम क्या है। रसूलों के बता देने के बाद लोगों पर हुज्जत तमाम हो गई, अल्लाह की बात लोगों तक पहुंच गई, अब किसी इंसान के पास ये उज्र बाकी नहीं रहा कि हमको मालूम नहीं कि क्या करना चाहिए क्या नहीं करना चाहिए। तो अल्लाह ने फरमाया रसूल क्यों भेजे गए, तो यहां फरमाया लिअल्ला यकून लिन्नासी अलल्लाही हुज्जतुन बादर रसूल, رسولوں کے آ جانے کے بعد لوگوں کے پاس اللہ کے مقابلے میں کوئی عذر کوئی بہانہ باقی نہ رہے، اس لیے اللہ تعالیٰ نے رسول بھیجے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں لیس احد احب الیہ العذر من اللہ، اللہ سے بڑھ کر کوئی نہیں جس کو عذر سب سے زیادہ پسند ہو۔ فرماتے ہیں من اجل ذلك انزل الكتاب وارسل الرسل، یہی وجہ ہے کہ اللہ تعالیٰ نے کتاب نازل کی اور اللہ تعالیٰ نے رسول بھیجے، یعنی لوگوں کا عذر اللہ کو معلوم ہے، لوگ نہیں جانتے ہیں ان کو بتانا پڑے گا، لوگ اندھیرے میں ہیں ان کو اجالا دینا پڑے گا۔ اللہ تعالیٰ نے اسی لیے اپنی طرف سے کتابیں نازل کی تاکہ لوگ دین سیکھیں پڑھیں سمجھیں، اور صرف اتنا ہی نہیں کہ کتابیں نازل کی بلکہ کتاب میں کیا ہے سمجھانے کے لیے اللہ تعالیٰ نے رسول بھی بھیجے جو ذہنی اعتبار سے علم کے اعتبار سے بہت اعلیٰ سطح کے لوگ تھے، اور کردار کے اعتبار سے کیریکٹر کے اعتبار سے بھی بہت اونچے لوگ تھے۔ تو اللہ نے کتاب بھی نازل کی اور رسول بھی بھیجے، کتاب بھی دی اور معلمین بھی اپنی طرف سے بھیجے۔ اللہ کو عذر معلوم ہے، اللہ تعالیٰ اس بات کو پسند کرتا ہے کہ مخلوق کی کمزوری کو اس کا تدارک کیا جائے، ان کی لاعلمی کی وجہ سے ان کو بتایا جائے۔ اللہ تعالیٰ ایسا نہیں ہے کہ کوئی آدمی نہیں جانتا اللہ اس کو فوراً سزا دے دے، ایسا نہیں کرتا ہے۔ تو یہاں پر حدیث میں ملتا ہے کہ اللہ تعالیٰ نے لوگوں کے عذر کی بنیاد پر اپنی طرف سے کتابیں نازل کی اور رسول بھیجے، یہ مسلم کی حدیث ہے۔ نبی اور رسول کے بارے میں آئیے دیکھتے ہیں کیا حقائق ہیں، کیا باتیں ہیں۔ نبی کے معنی کیا ہیں؟ الفراء کہتے ہیں، یہ لسان العرب میں ہے، کہتے النبی هو من انبأ عن اللہ۔ نبی کا لفظ علماء نے کہا دو لفظوں سے نکلا ہے، ایک ہے نبا اور دوسرے ہے نبوا۔ نبا کے معنی ہے خبر، نیوز، بات۔ نبی وہ ہے جو اللہ کی طرف سے خبر بندوں تک پہنچائے، ہر خبر پہنچانے والا نبی نہیں ہوتا ہے۔ آپ کہیں گے فلاں آدمی نے یہاں کی خبر وہاں پہنچا دی، بازار کی خبر، مسجد کی خبر، گھر میں بتا دی، تو کیا نبی ہوا؟ نہیں، ہر آدمی کی بات دوسرے تک پہنچانے والا نبی نہیں ہوتا ہے، بلکہ نبی اسلامی اور شرعی اصطلاح میں، ٹرمینالوجی میں اس کو کہتے ہیں جو اللہ کی طرف سے خبر دینے والا ہو۔ من انبأ عن اللہ، جو اللہ کی طرف سے متعین ہو، اللہ کی طرف سے جس کو چنا جائے خبر دینے کے لیے، جس کے پاس اللہ کی طرف سے خبر آئی ہو اور وہ بندوں کو خبر بتائے، من انبأ عن اللہ، یہ لسان العرب میں ہے۔ لیکن نبی اور رسول میں ایک فرق بھی ہے، دو لفظ آپ کو ہمیشہ ملیں گے، ایک ملے گا لفظ نبی، دوسرا لفظ ہے رسول۔ نبی کی جمع ہے انبیاء، رسول کی جمع ہے رسل۔ رسل نبی اور رسول میں فرق کیا ہے؟ بہت سارے اقوال علماء نے ذکر کیے ہیں، شیخ عثیمین کہتے ہیں الفرق بین الرسول والنبی کما یقول اہل العلم، اہل علم نے جیسا کہ کہا ہے نبی اور رسول میں فرق یہ ہے کہ ان النبی هو من اوحی الیہ بشرع ولم یؤمر بتبلیغہ، کہ نبی وہ ہے جس کے پاس اللہ کی طرف سے شریعت کی وحی آئے لیکن لوگوں تک اس کو پہنچانے کا حکم نہ دیا جائے۔ میسج آیا اللہ کی طرف سے، کوئی بات اللہ نے بتائی اس کو، نبی کو، لیکن پہنچانے کا حکم نہیں ہے۔ تو جب نبی کے پاس خبر آئے تو وہ نبی ہے، جب کسی انسان کے پاس اللہ کی طرف سے پیغام آئے وہ نبی ہے۔ وہ رسول اس وقت بنتا ہے جب اس کو پہنچانے کا حکم آئے۔ تو کہتے ہیں جس کی طرف خبر آئی لیکن پہنچانے کا حکم نہیں آیا تو وہ نبی ہے۔ والرسول من اوحى الله اليه بشرع وامر وامر بتبلیغه والعمل به، اور رسول وہ ہے کہ جس کو اللہ نے اپنی طرف سے شریعت کا حکم بھیجا اور اس حکم کے پہنچانے اور عمل کرنے دونوں کا حکم دیا. یعنی نبی اور رسول میں ایک فرق یہ ہے کہ نبی کے پاس اللہ کی طرف سے کوئی بات آتی ہے، کوئی میسج آتا ہے، لیکن پہنچانے کا حکم نہیں ہوتا ہے، اور رسول وہ ہوتا ہے جس کے پاس خبر آتی ہے اور پہنچانے کا بھی حکم ہوتا ہے. بعض علماء نے یہ بھی کہا کہ نبی وہ ہے جو موافقین کے پاس بھیجا جائے، اور رسول وہ ہے جو ایسی قوم کی طرف بھیجا جائے جو اصول دین میں بگاڑ جن میں آ چکا ہو، عقیدے کے اعتبار سے یا کسی اور اعتبار سے دین کی بنیادی چیزوں میں وہ بگڑ چکے ہوں، مخالف ہو چکے ہوں، خصوصاً توحید. تو ایسے لوگوں کی اصلاح کے لیے جس کو بھیجا جائے وہ رسول ہے. بعض علماء نے کہا کہ رسول وہ ہے جس کے پاس اضافی شریعت کے احکام آئے ہیں، نئے احکام آئے ہیں، پچھلے احکام میں تبدیلی آئے، اور نبی وہ ہے کہ جس کے پاس کوئی نیا حکم نہ آئے بلکہ پچھلے حکم ہی کی واپس تجدید کے لیے، لوگوں کو واپس اس پر لانے کے لیے وہ آئے ہیں، لوگوں کی اصلاح کے لیے بھیجا جائے، اس کو نبی کہتے ہیں. تو بہرحال نبی اور رسول میں فرق ہے. ہر رسول نبی ہوتا ہے، لیکن ہر نبی رسول نہیں ہوتا ہے، اس کو یاد رکھیں. کہتے ہیں فَكُلُّ رَسُولٍ نَبِي وَلَيْسَ كُلُّ نَبِيٍّ رَسُولًا. کہتے ہیں کہ ہر رسول نبی ہوتا ہے، اس لیے کہ نبی بننے کے لیے پیغام آنا ہی کافی ہے، لیکن رسول بننے کے لیے پیغام پہنچانے کا حکم ایک ایڈیشنل چیز ہے. تو ظاہر بات ہے جس کو پیغام پہنچانے کا حکم آئے گا اس سے پہلے پیغام آئے گا اس کے پاس، تو نبی تو ہوگا ہی ہوگا. تو ہر رسول نبی ہوتا ہے، لیکن ہر نبی رسول نہیں ہوتا ہے، اس کی تفصیل آگے آئے گی. جیسے اللہ تعالیٰ نے قرآن کریم میں فرمایا کہ وَذْكُرْ فِي الْكِتَابِ مُوسَى، کتاب میں یعنی قرآن میں اے نبی آپ موسیٰ کا قصہ بیان کرو، موسیٰ کے بارے میں بیان کرو. وَذْكُرْ فِي الْكِتَابِ مُوسَى إِنَّهُ كَانَ مُخْلَصًا، یقیناً وہ اللہ کے ایک چنے ہوئے بندے تھے، اعلیٰ درجے کے منتخب بندے تھے. وَكَانَ رَسُولًا نَبِيًّا، اور موسیٰ علیہ السلام ایک رسول تھے اور نبی بھی تھے. وَكَانَ رَسُولًا نَبِيًّا، تو موسیٰ علیہ السلام کے بارے میں اللہ نے کہا کہ حضرت موسیٰ نبی بھی تھے اور رسول بھی تھے. یہ سورہ مریم کی آیت نمبر 51 ہے. تو رسول نبی ہوتا ہے، لیکن ہر نبی رسول نہیں ہوتا ہے. تمام نبیوں پر اور رسولوں پر ایمان لانا ضروری ہے. کوئی آدمی یہ نہیں کہہ سکتا کہ میں فلاں نبی پر ایمان لاتا ہوں لیکن فلاں نبی پر ایمان نہیں لاتا ہوں، بلکہ ایک بھی نبی کا انکار آدمی کر دے، ایک بھی رسول کا انکار آدمی کر دے، تو چاہے باقی سارے نبی اور رسولوں کو مانے، اگر کسی ایک کا بھی انکار کر دے تو اسلام کے دائرے سے نکل جاتا ہے. سارے نبیوں کو جن کا نام معلوم ہے ان پر ایمان لانا ضروری ہے، اور جن کا نام معلوم نہیں ہے ہم اجمالاً ان پر ایمان لے آئیں. ہم یہ کہیں کہ ہم سارے نبیوں پر ایمان لاتے ہیں چاہے ان کو ہم جانیں یا نہ جانیں. اللہ نے جن نبیوں کو بھیجا، جن رسولوں کو بھیجا، ہم سب کو مانتے ہیں چاہے ان کا علم ہم کو ہو یا نہ ہو. اللہ تعالیٰ فرماتا ہے والذین آمنوا باللہ ورسولہ ولم یفرقوا بین احد منہم اولئک سوف یؤتیہم اجورہم وکان اللہ غفورا رحیما، کہ یقیناً وہ لوگ جو ایمان لائے اللہ پر اور اس کے رسولوں پر، ولم یفرقوا بین احد منہم، اور انہوں نے رسولوں میں تفریق نہیں کی، یعنی بعض کو مانا بعض کو نہیں مانا ایسا نہیں کیا، انہوں نے رسولوں میں تفریق نہیں کی بلکہ سارے رسولوں پر ایمان لائے. اولئک سوف یؤتیہم اجورہم، تو یہ وہ لوگ ہیں کہ جن کا بدلہ، جن کا اجر ان کو دیا جائے گا. وکان اللہ غفورا رحیما، اور یقیناً اللہ تعالیٰ بڑا مغفرت کرنے والا اور رحم فرمانے والا ہے. یہ سورہ نساء کی آیت نمبر 152 ہے. اس میں اللہ نے بتلایا کہ اللہ تعالیٰ ان لوگوں کو اجر دے گا، ان لوگوں کی مغفرت کرے گا جو سارے رسولوں پر ایمان لے آئے. اگر کوئی آدمی محمد صلی اللہ علیہ وسلم پر ایمان لے آئے لیکن عیسیٰ علیہ السلام اور موسیٰ علیہ السلام کو نہ مانے، وہ مسلمان نہیں ہے. کوئی آدمی عیسیٰ علیہ السلام کو مانے، موسیٰ علیہ السلام کو مانے لیکن محمد صلی اللہ علیہ وسلم کو نہ مانے، تو بھی وہ مسلمان نہیں ہے. معلوم ہوا کہ سارے رسولوں پر ایمان لانا ضروری ہے، سارے نبیوں پر ایمان لانا ضروری ہے. इससे पहले जैसे हमने देखा कि हर रसूल नबी होता है, लेकिन हर नबी रसूल नहीं होता है। इसकी एक दलील और है कि सबसे पहले नबी अल्लाह की तरफ से आने वाले जो थे आदम अलैहि सलाम थे, लेकिन पहले रसूल आदम अलैहि सलाम नहीं थे, बल्कि पहले रसूल कौन थे? नूह अलैहि सलाम। इसीलिए बुखारी और मुस्लिम की रिवायत में है जो हदीस शफाया जिसको कहते हैं कि कहा जाएगा कि इतु नूहन फइन्नहु अव्वल रसूलिन बअथहु अल्लाहु इलल अर्ध, के जाओ नूह अलैहि सलाम के पास जाओ, इसलिए कि ये पहले रसूल हैं जिनको अल्लाह ताला ने जमीन पर भेजा। जमीन वालों की तरफ अल्लाह ने जिनको मबऊस किया, तो पहले रसूल नूह अलैहि सलाम है। तो बुखारी की हदीस से मालूम होता है कि लोगों की तरफ भेजे जाने वाले पहले रसूल कौन थे? नूह अलैहि सलाम। लेकिन हम जानते हैं कि सबसे पहले इंसान कौन थे? आदम अलैहि सलाम। और आदम अलैहि सलाम न सिर्फ ये कि पहले इंसान थे, बल्कि पहले नबी भी थे, लेकिन रसूल थे नहीं। रसूल पहले कौन थे? नूह अलैहि सलाम। तो मालूम हुआ कि जो नबी है वो जरूरी नहीं कि रसूल भी हो, लेकिन जो रसूल है वो नबी तो होगा ही होगा, क्योंकि उसके पास वही आएगी। तो इस हदीस से मालूम हुआ कि पहले रसूल जो लोगों की तरफ भेजे गए वो नूह अलैहि सलाम थे, आदम अलैहि सलाम नहीं। आखिरी नबी क्या नबियों का सिलसिला जारी है, कयामत तक चलेगा? नहीं, बल्कि अल्लाह ताला ने मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नबियों का सिलसिला खत्म कर दिया। आप खातमुन नबीयीन हैं, और इसी के साथ खातिमुन नबीयीन भी हैं, खातम भी हैं और खातिम भी हैं। अल्लाह ताला फरमाता है मा काना मुहम्मदुन अबा अहदिम मिन रिजालिकुम, कि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम तुम्हारे मर्दों में से किसी के बाप नहीं है, इन्हें ऐसा नहीं है कि उनकी औलाद में कोई आदमी हो। वला कि रसूल अल्लाह व खातम नबीयीन, लेकिन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम क्या हैं? अल्लाह के रसूल हैं और नबियों के खातम हैं, नबियों के खातम हैं। वकान अल्लाह बिकुल शैइन अलीमा, और अल्लाह ताला हर चीज का इल्म रखता है। इस आयत में अल्लाह ताला ने दो बातें बताई, एक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की कोई ऐसी औलाद नहीं है जो आदमी हो। आपको लड़के पैदा हुए, आपके यहां बच्चा हुआ, लड़के आपके थे, लेकिन वो बचपन ही में फौत हो गए, वो जवानी की उम्र तक पहुंचने तक बाकी नहीं रहे। तो मर्दों में से जो जवानी को पहुंचे रिजाल, आपकी औलाद में ऐसा कोई नहीं था, आपकी बेटियां थी। तो आपके बारे में अल्लाह ने कहा कि आप किसी मर्द के बाप नहीं हैं, लेकिन आप क्या हैं? अल्लाह के रसूल हैं और नबियों के खातम हैं। नबियों के खातम, खातम किसको कहते हैं? जो सिलसिला खत्म कर दे, जो मुहर लगा दे, जो तकमील कर दे, जिससे मामला खत्म फिनिश हो जाए। जैसे दीवार हो कोई, एक के ऊपर ईंट रखते चले जाएं आप, और पूरी ईंटें जितनी रखनी थी खत्म हो गई, अब दीवार मुकम्मल हो गई, तो जो आखिरी ईंट है जिससे उसका शिगाफ खत्म हो जाए, मुकम्मल हो जाए पूरी दीवार, तो वो तकमील वाली ईंट कौन है? मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। हदीस में भी मिसाल आई है कि पूरी एक दीवार है, उसमें एक ईंट कम है जिससे वो दीवार कंप्लीट नहीं है, तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम वो एक ईंट है जिससे वो दीवार पूरी मुकम्मल हो जाती है। तो आप नबियों के खातम हैं, आपने गोया के मुहर लगा दी, अल्लाह ताला ने मुहर लगा दी, अब बस ये मुकम्मल हो गया, सिलसिला खत्म हो गया। तो आप नबियों के खातम हैं और रसूल भी हैं। तो मालूम हुआ कि आप नबी भी हैं और रसूल भी हैं। ये सूरह अल-अहज़ाब की आयत नंबर 40 है, और वाज़े अल्फाज में आपने बतला दिया कि आप नबियों के खातम हैं, लेकिन ये मतलब नहीं है कि आप कामिल नबी हैं बस, बल्कि ये भी मतलब है कि आपके बाद कोई नबी आने वाला नहीं। ये एक बहुत बड़ा मसला शुरू हुआ है। आप जानते होंगे कि गुलाम अहमद कादियानी मरदूद, उसने नबूवत का दावा किया और कहा कि मैं मानता हूं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं, नबी हैं, आप खातमन नबीयीन हैं, लेकिन उसका मतलब क्या है कि आप सबसे कामिल हैं। इससे ये नहीं निकलता कि आपके बाद कोई नबी नहीं आ सकता। और बाज लोगों ने यानी ये भी कहा, देवबंदी हजरत हैं, उन्होंने कहा कि अगर बिलफर्ज मान लें कि आपके बाद कोई नबी आ जाए तब भी आपके खातमन नबीयीन होने में कोई फर्क नहीं होता है, तो आपको जरूरत क्या है इस तरह से कहने की, आप दरवाजा खोल रहे हैं। और बहुत सारे कादियों ने यही स्टेटमेंट जिक्र किया ये साबित करने के लिए कि आपके बाद कोई नबी आए तो आपके खातम नबीन में कोई फर्क नहीं पड़ता है, तो उन्होंने माना कि हाँ देखो नबी आ सकता है। लेकिन देखिए कि कुरान की इस आयत के जिमन में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का स्टेटमेंट क्या है, आपने क्या कहा है, क्योंकि आपकी खुद बात देखी जाएगी। जैसे मुसैलमा आप सल्लल्लाहु अलैहि वसल्लम के बाद यानी आपके दौर ही में उसने नबूवत का दावा किया था, तो आपने जब उससे गुफ्तगू की तो वो तो मानता था कि आप सल्लल्लाहु अलैहि वसल्लम नबी हैं, तो आपने कहा ये झूठा है, तो वो तो आपको सच्चा मान रहा है लेकिन आपने उसको जब झूठा कहा तो आपकी बात उसके ऊपर हुज्जत होगी, उसकी आप पर हुज्जत नहीं होगी, वो तो कह रहे हैं सच्चे हैं। जैसे कोई कहे ये जो भी बोले वो सही है और वो कहे कि ये झूठा है, तो इसने तो सच्चा मान लिया और सच्चे की बात इसके ऊपर फिट हो गई कि ये झूठा है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा है, गुलाम अहमद कादियानी ने कहा कि आप नबी हैं अल्लाह के, तो ठीक है नबी ने क्या कहा ये भी तो देखें। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा वह अन खातमन नबीयीन व अन खातमन नबीयीन ला नबी बादी, मैं नबियों का खातम हूं बस नहीं, इसके साथ वजाहत भी की ला नबी बादी, मेरे बाद कोई नबी नहीं, मेरे बाद कोई नबी होने वाला नहीं है। ये मुसनद अहमद अबू दाऊद और तिर्मिजी की रिवायत है, तो इसे मालूम होता है और इस तरह की और भी रिवायतें हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम खातम नबी हैं और आपके बाद कोई नबी आने वाला नहीं, यानी कोई नया नबी आने वाला नहीं, किसी को नबूवत मिलने वाली नहीं। बाद लोग ईसा अलैहि सलाम तो आएंगे ना फिर, तो ईसा अलैहि सलाम आपके बाद नहीं, आपके पहले आ चुके हैं, पहले आए कि बाद में आए, पहले आ चुके हैं तो आपके बाद नहीं है, वो तो अभी हैं, बाद में कैसा जो नहीं थे बाद में आए हैं, तो ईसा अलैहि सलाम के नहीं है अभी, वो तो हैं, बल रफ़अ अल्लाह इलैही, अल्लाह ने अपनी तरफ उठा लिया उनको, तो आपके पहले आ चुके हैं वो, लेकिन अल्लाह ने उनको उठा लिया और वो वापस आएंगे लेकिन पहले आ चुकने के साथ साथ आएंगे, ऐसा नहीं कि नए नबी आएंगे और दज्जाल को कत्ल करेंगे। तो कोई नया नबी आपके बाद नहीं आएगा, आपसे पहले ईसा अलैहि सलाम आ चुके हैं और वो अभी भी हैं और वो आने वाले हैं। रसूलों के औसाफ के सिलसिले में क्या बातें आई हैं, उनके जाती औसाफ के रसूल कैसे लोग थे, बहुत सारी बातें इसमें जिक्र की जा सकती हैं, मैं कुछ मुजमलन कुछ चीजें बता रहा हूं। सबसे पहली चीज ये कि रसूल इंसान होते थे, रसूल जो होते थे वो इंसान से ऊपर नहीं होते थे बल्कि वो इंसान होते थे, इसीलिए अल्लाह ताला ने खुद मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इस बात का ऐलान करने का आपको हुक्म दिया कि कुल सुबहान रब्बी हल कुंतु इल्ला बशर रसूला, ए नबी आप कहिए सुबहान रब्बी मेरा रब हर ऐब से पाक है, हल कुंतु इल्ला बशर रसूला, मैं एक बशर से बढ़ के और क्या हूं जिसको रसूल बनाया गया है, मैं तो बस एक बशर हूं, मैं तो बस एक बशर इंसान हूं जिसको अल्लाह ने रिसालत अता फरमाई है। तो ये सूरह बनी इसराइल की आयत नंबर 93 है जिसमें अल्लाह ने बतलाया कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम एक बशर हैं जिनको अल्लाह ताला ने रसूल बनाया। हाँ ये और बात है कि आप आम इंसानों की तरह नहीं हैं बल्कि आप एक आला तरीन इंसान हैं और अफजलुल बशर हैं, खैरुल बशर हैं, मुतलकन बशर इस तरह से नहीं है कि लोग जैसे हैं वैसे आप भी हैं, नहीं बल्कि आप सारे इंसानों में बेहतरीन इंसान हैं और आप कामिल इंसान हैं। इसी तरह से अल्लाह ने फरमाया कि قُلْ لَا أَقُولُ لَكُمْ عِنْدِي خَزَائِنُ اللَّهِ, ए नबी आप ये भी कहो कि मैं तुमसे ये नहीं कहता हूं कि मेरे पास अल्लाह के खजाने हैं, وَلَا أَعْلَمُ الْغَيْبَ और न ये कि मैं गैब जानता हूं, वला अकूल लकुम इन्नी मलक और मैं ये भी नहीं कहता न मेरा दावा है कि मैं एक फरिश्ता हूं, इन अत्तबिउ इल्ला मा यूहा इलै, मैं तो बस उस वही की इत्तिबा करता हूं جو میری طرف اللہ کی طرف سے بھیجی جاتی ہے. تو یہاں کیا کہا گیا, میرے پاس کوئی خزانے نہیں. لوگ بولتے نا کہ چابیاں ہیں ساری, جس کو جو چاہے عطا کریں. اس کا ایک پس منظر ہے, وہ کسی دن تفصیل سے انشاءاللہ ہم دیکھیں گے مشکل کشا کون ہے, اس پہ مستقل ایک درس دیکھیں گے. یہاں پہ یہ موضوع ہمارا نہیں ہے آج. میرے پاس خزانے ہیں, قل لا اقول لکم عندي خزائن الله, اے نبی آپ کہیے کہ میں یہ نہیں کہتا کہ میرے پاس اللہ کے خزانے ہیں, ولا اعلم الغیب, اور نہ یہ کہ میں غیب کا جاننے والا ہوں, ولا اقول لکم انی ملک, اور نہ میں یہ کہتا ہوں کہ میں فرشتہ ہوں, ان اتبع الا ما یوحى الی, میرا حال تو بس یہ ہے کہ میرے پاس وہی بھیجی جاتی ہے اور میں اس وہی کے مطابق عمل کرتا ہوں. میں تو بس اللہ کی طرف سے آنے والی وحی کا حامل اور اس پر عامل. تو یہ سورہ الانعام کی آیت نمبر 50 ہے. معلوم ہوا جتنے رسول تھے وہ سب کے سب کیا تھے, انسان تھے, انسان تھے. نمبر 2, رسول بہت اعلیٰ تھے لیکن اللہ کے بندے ہی تھے, اللہ کی بندگی سے کبھی باہر نکلنے والے وہ نہیں تھے, نہ انہوں نے کبھی اس کا دعویٰ کیا, نہ وہ لوگوں کو اپنی عبادت کے لیے کہتے تھے, بلکہ سارے رسول خود بھی اللہ کی عبادت کرتے تھے اور لوگوں کو بھی اللہ کی عبادت کا حکم دیتے تھے. دیکھیے اللہ تعالیٰ کیا فرماتا ہے, سورہ آل عمران میں اللہ فرماتا ہے, ما کان لبشر ان یؤتیہ اللہ الکتاب والحکم والنبوۃ ثم یقول للناس کونوا عبادا لی من دون اللہ. کسی رسول کا یہ کام نہیں ہے کہ کسی, ما کان لبشر, کسی بشر کا یہ کام نہیں ہے, اس کے لیے لائق نہیں ہے, ایسا نہیں ہوتا ہے, ایسا نہیں ہونا چاہیے. ما کان لبشر, کسی بشر کے لیے جائز نہیں ہے, ان یؤتیہ اللہ الکتاب والحکم والنبوۃ, کہ اللہ تعالیٰ اس کو کتاب دے دے اور اس کو حکمت عطا فرمائے, اس کو نبی بنا لے, اس کو نبی بنا دے. ثم یقول للناس, پھر وہ لوگوں سے یوں کہنے لگے, کونوا عبادا لی من دون اللہ, کہ تم اللہ کے سوا اللہ کی بجائے میرے بندے بن جاؤ. کوئی رسول ایسا نہیں کہتا ہے, کسی کے لیے اس بات کی گنجائش نہیں ہے کہ اللہ اس کو کتاب دے, اس کو دین کا فہم دے, حکمت دے اور اس کو نبوت عطا کر دے, پھر وہ لوگوں سے کہنے لگے کہ اللہ کو چھوڑ کے میرے بندے بن جاؤ. بلکہ ولیکن, بلکہ ہر رسول یوں کہتا ہے, کونوا ربانیین بما کنتم تعلمون الکتاب وبما کنتم تدرسون, جو کتاب تم لوگوں کو سکھاتے ہو اور جو کتاب تم پڑھتے اور سیکھتے ہو, اس کی بنیاد پر تم کو تو یوں کرنا چاہیے کہ تم ربانیین بنو. رسولوں کی دعوت کیا تھی, لوگوں کو ربانی بنانے کی, ربانی, ربانی رب والا, رب کا بندہ, رب کا بندہ. ربانی کس کو کہتے ہیں, جو مخلوق کا بندہ نہیں ہو بلکہ کس کا بندہ ہو, رب کا بندہ ہو. حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں, ربانی وہ ہے, ربانی مر ربانیتہ, بہت عمدہ قول ہے. کہتے ہیں واقعی ربانی وہ ہے جو اپنی نیت کی تربیت کرے, یعنی جو خالص اللہ کا بندہ ہو, اپنی نیت کی سطح پر ہر عمل میں اللہ کو راضی کرنے کے لیے عمل کرے, وہ ربانی ہے. اور ربانی مر ربانیتہ, جو اپنی نیت کی تربیت کرے, اصلاح کرے, یعنی مخلص ہو, خالص اللہ کا بندہ ہو. ولیکن کونوا ربانیین بما کنتم تعلمون الکتاب وبما کنتم تدرسون, جو کتاب تم لوگوں کو سکھاتے ہو, جو خود سیکھتے پڑھتے ہو, تو تم کو چاہیے کہ تم کیا بنو, صرف اللہ کے بندے بنو. تو سارے رسولوں کی دعوت لوگوں کو اللہ کا بندہ بنانے کی تھی. ولا یأمرکم ان تتخذوا الملائکۃ والنبیین اربابا, اور کوئی رسول اور نبی تم کو یہ نہیں کہے گا کہ تم اللہ کے سوا, اللہ کے سوا فرشتوں کو اور نبیوں کو اپنا رب بنا لو. کوئی نبی تم کو یہ نہیں کہے گا. ایامرکم بالکفر بعد اذ انتم مسلمون, کیا اسلام لے آنے کے بعد, مسلمان ہو جانے کے بعد وہ تم کو کفر کا حکم دے گا؟ تو کوئی نبی کسی کو بھی اپنا بندہ بنانے کے لیے نہیں آیا تھا, بلکہ سارے نبی لوگوں کو اللہ کا بندہ بنانے کے لیے آئے تھے. इसीलिए लोग जो हैं अपने नाम जो रखते हैं नबी बख्श पीर बख्श इस तरह से, ये जायज नहीं है। अब्दुल नबी लोग नाम रखते हैं, नबी का बंदा, तो ये नाम जायज है जायज नहीं है, क्योंकि सारे नबी किसका बंदा बनाने के लिए आए थे, अल्लाह का बंदा बनाने के लिए आए थे। तो इससे मालूम हुआ कि सारे नबी अल्लाह के बंदे होते हैं और वो लोगों को भी अल्लाह का बंदा बनने की दावत देते हैं। नंबर तीन, जितने भी रसूल और नबी थे वो आलिमुल गैब नहीं थे, उनको नहीं मालूम, वही मालूम जो अल्लाह ने बताया, अल्लाह ने सिखाया। कयामत के दिन के बारे में अल्लाह ताला फरमाता है यौमा यजमउल्लाहु रुसुला, कयामत के दिन जब अल्लाह ताला सारे रसूलों को जमा करेगा, फयकूलु मादा उजिबतुम, अल्लाह ताला उन रसूलों से पूछेगा मादा उजिबतुम, तुमको क्या जवाब मिला, कौम की तरफ से क्या रिस्पांस था, कौम ने तुम्हारी दावत के बदले में क्या रद्द अमल पेश किया, क्या किया कौम ने जिनको तुमने दावत दी। कालू ला इल्म लना इन्नका अंत अल्लामुल गुयूब, सारे रसूल कहेंगे हमको कुछ नहीं मालूम, ए अल्लाह तू ही है जो सारे भेदों का जानने वाला है। तो मालूम हुआ कि जब अल्लाह रसूलों से पूछेगा कि कौमों ने तुम्हारे साथ क्या किया, वो कहेंगे हमको नहीं मालूम, हमको नहीं मालूम। अजीब बात है, अब बताइए कौमों ने उनके सामने माना नहीं भी माना, लेकिन रसूल क्या कह रहे हैं ला इल्म लना, हमको नहीं मालूम, यानी हमको नहीं मालूम वाकई क्या मामला है। जिन्होंने माना उनके बारे में भी हम नहीं कह सकते, क्योंकि उनके दिल में क्या था हमको क्या मालूम, वो वाकई ईमान लाए थे या नहीं ये तो तू जानने वाला है। उनका ईमान इखलास की बुनियाद पर था या निफाक की बुनियाद पर हमको नहीं मालूम, ला इल्म लना, असल तो तू ही जानने वाला है। इसीलिए कहा इन्नका अंत अल्लामुल गुयूब, तो रसूल कह रहे हैं हमको नहीं मालूम, भेदों का जानने वाला तू ही है। तो रसूल जितने होते हैं ये, अब ये कयामत के दिन का है, यानी कयामत के दिन भी वो कहेंगे कि नहीं मालूम, तो फिर कब मालूम, नहीं मालूम। तो रसूलों को भी इल्म गैब नहीं होता है, अलबत्त गैब की जो बातें अल्लाह ताला अपने फरिश्ते के जरिए से या बराह रास्त बता दे वो नबियों को मालूम होती है, वो खुद से कुछ जान सकते हैं नहीं, और कुल्लियतन उनको सारे गुयूब दे दिए जाएं ऐसा भी नहीं होता है। इसीलिए कह रहे ला इल्म लना, हमको नहीं मालूम। ये सूरह अल माईदा की आयत नंबर 109 है। अल्लाह ताला ने जितने नबी और रसूल भेजे वो सब के सब आदमी थे या मर्द थे, रिजाल थे, औरतों में से कोई नबी और रसूल नहीं था। ये ईसाइयों में अकीदा है कि औरतों में से भी नबी आते थे, लेकिन मुसलमानों का अकीदा यही है कि जितने भी रसूल थे जितने भी नबी थे वो सब के सब मर्द थे। अब कोई कहेगा कि क्या नाइंसाफी की अल्लाह ने, नऊज बिल्ला, ऐसा क्यों, कोई औरतों की बहुत हमदर्दी वाला हो, बहुत ज्यादा पढ़ा लिखा हो तो ऐसे लोग कहेंगे कि क्या देखो इस्लाम में देखो ऐसी, ये सही नहीं है, हमको सही नहीं लग रहा है, औरतों को भी मिलना चाहिए। आप बताइए औरतें, नबियों का मामला क्या था, जाते ही नबियों के लोग मानते थे, आइए तशरीफ रखिए आपकी बात क्या है हम मानते हैं, रसूलों की इस तरह से लोग उनकी बात तस्लीम करते थे, नहीं, रसूलों के साथ बदसलूकी होती थी, रसूलों को लोग तकलीफें देते थे, पत्थर मारते थे। ये तो अल्लाह का बहुत बड़ा एहसान है कि अल्लाह ने औरतों को जो है ये आजमाइश नहीं दी, उनको अल्लाह ने, ये कमजोर हैं इनको इससे दूरी रखो। फिर रसूल नहीं मानने वालों का ये मामला था, मानने वालों के एतबार से रसूल लोगों के साथ रहते थे, उठते बैठते थे, उनके मसाइल सुनते थे, उनको रहबरी देते थे। लेकिन आप देखेंगे कि अगर औरत नबी और रसूल बना दी जाती तो पर्दे के मसाइल और लोगों के साथ उठना बैठना, उनको नमाज पढ़ाना, इमामत करना उनकी, और उनके साथ जंगों में शरीक होना, लड़ना, लोगों को गाइड करना, फिर औरतों के मसाइल हैं, हैज के मसाइल हैं, उनके बच्चों के मसाइल हैं, कि हैज आता है उस दिन तक रसूल अगर वो है नबी है लोगों के बीच में नमाज पढ़ा सकती है, नहीं, बहुत सारे अहकाम हैज के लिए अलग होते हैं, वो समाज से जो है इबादात से रुक जाती है औरत। लेकिन अल्लाह ताला ने इसीलिए मर्दों को रसूल बनाया, औरतों को नहीं। फिर बच्चा होने का मामला किसके लिए है, औरत के लिए मर्द के लिए, आजकल खबरों में इस तरह की बातें आती हैं, बाद में मालूम पड़ता है औरत ही था जिसने अपना जेंडर चेंज किया था। रसूल जितने थे मर्द थे, औरत है, हमल ठहर गया, 9 महीने तक उसका क्या हाल होता है, कभी कह हो रही है, कभी चक्कर आ रहा है, कभी बीपी लो हो रहा है, कभी बिस्तर पे है, कभी समझ में नहीं आ रहा क्या करना, डिलीवरी हो रही है, फिर बच्चा है, फिर दूध पिलाना है, फिर एक हुआ अगला आया। तो अल्लाह ताला ने औरत पर रहम किया कि उसको इतनी बड़ी जिम्मेदारी नहीं थी, ये वो जिम्मेदारी थी जो अच्छे अच्छे उठा नहीं सकते कोई, यानी देखिए इसको ओहदा के तौर पर देखा जाए तो महरूमी का मिजाज पैदा होगा, लेकिन इसको जिम्मेदारी और भारी काम के तौर पर देखा जाए तो न मिलने में खुशी महसूस होगी। आदमी देखता कैसा उसके ऊपर डिपेंड करता है। बड़े बड़े डिब्बे हैं 200-200 किलो के, अब मर्दों को कहा जाए औरतें आप रुक जाओ आप उठाओ, अब औरतें उसको देखें कि हमारी इज्जत कम हो गई इससे, तो बोलेंगे हम भी उठाते हैं, उठाओ मर्द तुम लोग बैठो यहाँ पे, तुम लोग उठाओ, क्या हाल होगा, बोलेंगे अच्छा हुआ, यानी मुसीबत होगी गले में फंस गए, मर्द बोलेंगे अच्छा उठाओ अब चलो करो काम। तो मुश्किल काम अल्लाह ताला ने औरतों पर नहीं डाला, ये उनके ऊपर अल्लाह की तरफ से रहमत थी, ये महरूमी का मामला नहीं है, ये रुख्सत का मामला है, याद रखिए इसको। औरतों को अल्लाह ने नबी नहीं बनाया, रसूल नहीं बनाया, ये उनके लिए महरूमी नहीं है, ये उनके ऊपर रहमत और शफकत और नरमी है, अल्लाह ने उनके लिए आसानी रखी, उनको परेशानी से बचा लिया अल्लाह ने। तो सारे रसूल और नबी जितने थे क्या थे, ये मर्द थे, औरतें नहीं थी। अल्लाह ने फरमाया वमा अरसलना क़ब्लक इल्ला रिजालन नूही इलैहिम, हमने आपसे पहले जो भी रसूल भेजे वो मर्द थे जिनकी तरफ हम वही भेजा करते थे, ये सूरह अल अंबिया आयत नंबर 7 है। तो अल्लाह ने जितने रसूल भेजे वो क्या थे, रिजाल थे, रिजाल रजुल की जमा है, रजुल मर्द को कहते हैं, रजुल किसको कहते हैं, मर्द को, मरअह मरअह औरत को कहते हैं, रजुल रिजाल, रिजाल रजुल की जमा है, तो मर्द हुआ करते थे जितने भी रसूल थे। इसी तरह से रसूल जितने भी थे वो बीवी बच्चों वाले होते थे, यानी रसूलों के लिए ये नहीं था कि उस जैसे बीवी बच्चे तर्क कर दे बहुत बड़ा काम है इसके लिए शादी रुकावट बनेगी बच्चे रुकावट बनेंगे, नहीं, जितने रसूल थे वो शादीशुदा बीवी बच्चों वाले हुआ करते थे। क्यों, इसलिए कि जो समाज में शादीशुदा बीवी बच्चे वाला होगा ये आदमी ज्यादा समझता है घरेलू मसाइल क्या होते हैं। ये रसूलों के लिए अल्लाह ने कुरान करीम में भी बताया वलकद अरसलना रुसुलन मिन क़ब्लिका, ऐ नबी हमने आपसे पहले जितने भी रसूल भेजे वजअलना लहुम अज़वाजन व ज़ुर्रिया, हमने उनको उनको अज़वाज और ज़ुर्रिया दोनों अता किए, वो बीवियों वाले भी थे और बच्चों वाले भी थे, बल्कि जिनको बच्चे नहीं होते थे वो दुआ करते थे अल्लाह से, इब्राहिम अलैहिस्सलाम ने दुआ की, ज़करिया अलैहिस्सलाम ने चुपके चुपके दुआ की, तो ये बीवी बच्चों वाले हुआ करते थे। तो अल्लाह ताला की जितने रसूल हुआ करते थे ये निकाह वाली जिंदगी गुजारते थे और ये बच्चों वाले थे, इनकी औलाद भी हुआ करती थी। यानी रसूल के बारे में आप इसको किस पस मंजर में देखें, आप ईसाइयों को आज देखें कि उन्होंने दावत दीन और समाज की इसलाह के लिए उनके जो भी दीनदार किस्म के लोग होते हैं वो निकाह तर्क करना जरूरी समझते हैं, उनके यहाँ पर जो फादर और ब्रदर होते हैं और मदर और सिस्टर होती हैं तो इनका मामला क्या होता है, ये निकाह नहीं करते हैं। क्यों, वो ये समझते हैं कि हम निकाह करेंगे, नंबर एक निकाह वाली जिंदगी शहवत वाली जिंदगी है कि बीवी शोहर सोहबत का मामला है, जिमा का मामला है, इंटरकोर्स का मामला है, तो ये छोटी चीज है, दीन इससे ऊपर की चीज है। तो शहवत जो है वो अल्लाह के कुर्ब में रुकावट मानते हैं। नंबर दो बीवी बच्चे की जो जिम्मेदारी होती है, शोहर के जो मामलात होते हैं, तो ये क्या है, उसको ये समझते हैं कि ये हमारे दीन में रुकावट बनेंगे, लेकिन ये गलत गलत सोच है, इसलिए कि अल्लाह ने इंसान को जैसा बनाया है उसकी जिस्मानी जरूरियात भी हैं, उसकी रूहानी जरूरियात भी हैं। बाज़ वक़्त जिस्मानी जरूरियात में अगर बिगाड़ पैदा हो, उसकी तकमील ना हो, उसका असर रूहानियत पर भी पड़ता है। आप बताइए, एक आदमी को खाने को ही नहीं दे रहे और उसको बोलेंगे चलो नमाज पढ़ाओ, वो खड़े नहीं हो सकता है, उसको आप नमाज पढ़ाने के लिए बोल सकते हैं नहीं, उसके लिए अल्लाह ने गिजा रखी। कोई बोले खाना छोटी चीज है, फरिश्ते खाते क्या, कैसा उड़ते, तो ये भी उड़ना शुरू हो जाएगा, इसको भी क्या होंगे, दिन में तारे दिखेंगे और पर दिखाई देंगे अपने आप को, ये पर कहां से आया मुझको, उसको भी हर जगह क्या दिखाई देगा, उजाला, अंधेरे में भी उजाला और उजाले में अंधेरा। बहुत सारे लोग होते हैं सूफी किस्म के, वो मुजाहदे करते हैं जो बशर के लिए नहीं है, एक लाख मरतबा इतना जरबे लगा रहा है, अब जरबे जब लगा लगा के रोजे रख रख के खा रहा नहीं, ये मुजाहदे कर रहा है, उसको फिर नूर दिखाई देने लगता है। नूर कैसा दिखाई देता है, सब सूख जाता है ये, तो फिर उसको जो है फिर हैलो दिखाई देने लगता है, उसको अपने अतराफ एक नूर का गुब्बारा दिखाई देता है उसको। ये सब गलत बातें हैं। नबी और रसूल जो होते थे वो इंसान हुआ करते थे, खाते थे, पीते थे और तिजारतें करते थे और लोगों के बीच में रहते थे, निकाह करते थे, उनके भी बच्चे होते थे, उनकी यानी जुरियात होती थी, बीमार पड़ते थे, वो इंसान हुआ करते थे, लेकिन इंसानों में बेहतरीन इंसान होते थे। लेकिन आज आप देखें कि जो जितने भी तकरीबन अदियान आज बिगड़ी हुई शक्ल में मौजूद हैं, उनमें माना जाता है कि निकाह वाली जिंदगी छोड़ो तो जाके क्या होगा, ऊपर वाला मिलेगा। ये जो सोच है ये नबियों की नहीं थी और इस्लाम ने इसको हराम करार दिया है। बेनिकाह जिंदगी गुजारना, रहबानियत इख्तियार करना, ये इस्लाम में जायज नहीं है। तो जितने रसूल थे वो सब के सब क्या थे, ये इस पस मंजर में भी आप देखें कि बहुत सारे लोग नबी सल्लल्लाहु अलैहि वसल्लम के निकाहों पर एतराज करते हैं, क्या इतने सारे निकाह, आप पिछली तारीख देखें, दूसरे नबियों की भी कई बीवियां हुआ करती थी लेकिन लोगों को मालूम नहीं है। तो अल्लाह के रसूल जितने भी हुआ करते थे वो निकाह वाली जिंदगी गुजारते थे। किसी मुस्तकिल दर्स में हम इंशाअल्लाह अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के कई निकाह करना और हजरत आयशा के साथ निकाह करना, इस पर तफसीली बहस करेंगे इंशाअल्लाह। तो यहां पर अल्लाह ने फरमाया वलकद अरसलना रुसुलन मिन कब्लिका वजअलना लहुम अज़वाजन वज़ुर्रिया, ए नबी आपसे पहले भी हम रसूल भेज चुके हैं और वो रसूल ऐसे होते थे कि उनकी बीवियां भी होती थीं और उनकी औलाद भी होती थी, क्योंकि इन हालात से जब आदमी गुजरेगा तो लोगों के मसाइल ज्यादा समझ पाएगा, ज्यादा समझ पाएगा। ये सूरह अर्रात की आयत नंबर 38 है। रसूलों के बारे में अल्लाह ताला ने बाज रसूलों के नाम बताए हैं और बाज के नहीं बताए। बाज जगहों पर अल्लाह ने एक बाद दीगरे कई रसूलों का और नबियों का नाम जिक्र किया है। मसलन सूरह अल अनाम में अल्लाह ने कहा وَتِلْكَ حُجَّتُنَا آتَيْنَاهَا إِبْرَاهِيمَ عَلَى قَوْمِهِ, ये हुज्जत थी जो हमने इब्राहिम को उनकी कौम के मुकाबले में अता की। दलील, बहस की कुव्वत और इल्म अल्लाह ने दिया, जो इब्राहिम अलैहिस्सलाम को अल्लाह ने अता किया गुफ्तगू का की कुव्वत अपनी कौम के मुकाबले में। नरफ़ दरजाति मन नशा, हम जिसके दर्जा चाहते हैं ऊँचे कर देते हैं। इन रब्बक हकीमुन अलीम, यकीनन तेरा रब बड़ी हिकमत वाला, इल्म वाला है। वहबना लहू इसहाक व याकूब, हमने इब्राहिम को बतौर औलाद इसहाक अता किया और याकूब भी यानी उनकी औलाद। कुल्लन हदैना, हर एक को हमने हिदायत दे रखी थी। व नूहन हदैना मिन कब्ल, और इससे पहले हमने नूह को भी हिदायत दी थी। तो देखिए कितने नाम आ रहे हैं, इब्राहिम और इसहाक, याकूब और नूह। वमिन दुर्रियतिही दाऊद व सुलेमान व अय्यूब व यूसुफ, और इनकी औलाद में से दाऊद भी और सुलेमान भी और अय्यूब भी और यूसुफ भी। व मूसा व हारून, और मूसा भी और हारून भी। व कदालिक नजज़िल मुहसिनीन, और नेकी करने वालों को हम ऐसा ही बदला अता करते हैं, यानी ये लोग नेक थे, अल्लाह ने उनको चुन लिया, नबी बनाया, रसूल बनाया। व ज़करिया व यहया व ईसा व इलियास, कुल्लु मिन अस्सालिहीन, और ज़करिया भी और यहया और ईसा और इलियास, ये सब के सब सालिहीन में से थे, नेक लोगों में से थे। व इस्माईला व यसा व यूनुसा व लूता, और इस्माईल और यसा, यसा और यूनुस और लूत। वकुल्लन फद्दलना अलल आलमीन, اور ہر ایک کو ہم نے عالمین پر فضیلت دے رکھی تھی. وَمِنْ آبَائِهِمْ وَذُرِّيَّاتِهِمْ وَإِخْوَانِهِمْ, اور ان کے باپ دادا میں سے بھی, اور ان کی اولاد میں سے بھی, اور ان کے بھائیوں میں سے بھی. وَاجْتَبَيْنَاهُمْ وَاجْتَبَيْنَاهُمْ, ہم نے ان کو چنا تھا. وَهَدَيْنَاهُمْ إِلَى صِرَاطِ مُسْتَقِيمِ, اور صراط مستقیم کی ہم نے ان کو ہدایت دی تھی. ذَلِكَ هُدَى اللَّهِ, یہ اللہ کی ہدایت تھی, یہ اللہ کی ہدایت ہے. يَهْدِي بِهِ مَن يَشَاءُ مِنْ عِبَادِهِ, اللہ تعالیٰ اپنے بندوں میں سے جس کو چاہتا ہے ہدایت دیتا ہے. آخر میں اللہ نے کیا کہا آپ یہ بھی دیکھیں, اللہ نے سب بتایا. اللہ نے فرمایا وَلَوْ أَشْرَكُوا لَحَبِطَ عَنْهُمْ مَا كَانُوا يَعْمَلُونَ, ہاں اگر یہ شرک کرتے, اگر یہ شرک کرتے تو ان کا سب کیا کرایا ہم برباد کر دیتے ہیں, ان کے سارے اعمال ہم ضائع کر دیتے ہیں. یعنی نبیوں کے بارے میں, رسولوں کے بارے میں بھی اللہ نے کیا قاعدہ بیان کیا, وَلَوْ, لَوْ یعنی ایسی چیز میں بولا جاتا ہے جو نہیں ہونے والا ہے. اگر مان لو, اگر فرض کر لو, بفرض محال اگر یہ لوگ بھی شرک کرتے تو ہم ان کے سارے اعمال برباد کر دیتے. تو بتائیے جو نبیوں اور رسولوں کے بارے میں اللہ بتا رہا ہے, عام آدمی کی کیا نیکی ہے اور اس کا کیا مرتبہ ہے؟ دو اعتبار سے رسول کو دیکھیں. ایک, رسول کی شخصیت اعلیٰ ترین, بہت بڑی شخصیت. نمبر دو, رسول کا عمل اعلیٰ ترین. صحیح ہے, رسول کی شخصیت بھی اعلیٰ اور رسول کا عمل بھی اعلیٰ. اللہ نے ان کے بارے میں کیا کہا, اگر یہ لوگ بھی بفرض شرک کرتے تو ہم ان کا عمل برباد کر دیتے. بڑی سے بڑی شخصیت اعلیٰ سے اعلیٰ نیکی کرے لیکن شرک کرے تو برباد. بتائیے ہم جیسی گھٹیا شخصیت اور ہماری جیسی کچی نیکیاں, اگر ہم نعوذ باللہ, اللہ ہماری حفاظت فرمائے, اگر ہم شرک کریں تو ہمارے لیے کیا امید ہو سکتی ہے؟ کوئی امید نہیں ہے. ہماری کیا نیکیاں اور ہماری کیا اوقات, ہماری کیا شخصیت؟ نبیوں کے بارے میں قاعدہ. اس لیے شرک بہت بھیانک چیز ہے, اس سے بچنا چاہیے. اللہ ہم سب کی حفاظت فرمائے. ان آیات میں اللہ تعالیٰ نے تقریباً 18 نبیوں اور رسولوں کا ذکر کیا ہے. کتنے نام ہیں آپ دیکھیے, ابراہیم, اسحاق, یعقوب, نوح, داؤد, سلیمان, ایوب, یوسف, موسیٰ, ہارون, زکریہ, یحییٰ, عیسیٰ, الیاس, اسماعیل, یسع, یونس, لوط, اور اسی طرح سے کہا کہ ان کے باپ دادا میں اور اولاد میں اور بھائیوں میں, یعنی اور بھی کئی تھے. تو ان کو ہم نے رسول اور نبی بنایا تھا, ان کو چنا تھا. لیکن کیا یہ سورہ الانعام کی آیت نمبر 83 سے لے کر 88 تک ہے, کیا اللہ تعالیٰ نے سارے نبی اور رسولوں کا نام بتا دیا ہے؟ نہیں. قرآن کریم میں دوسری جگہ سورہ نساء آیت نمبر 164 میں اللہ نے فرمایا وَرُسُلًا قَدْ قَصَصْنَاهُمْ عَلَيْكَ مِنْ قَبْلِ, اے نبی اس سے پہلے جو رسول گزر چکے ہیں ہم نے ان میں سے بعض کا قصہ تذکرہ آپ سے کیا ہے. وَرُسُلًا لَمْ نَقْصُصْهُمْ عَلَيْكَ, اور ایسے بھی رسول ہیں کہ جن کا قصہ اور تذکرہ ہم نے آپ سے نہیں کیا ہے. تو اللہ نے کیا فرمایا, اے نبی ہم نے جن رسولوں کا قصہ آپ سے بیان کیا ہے تو بعض تو ہیں جن کا قصہ بیان کیا ہے لیکن بہت سے ایسے بھی ہیں جن کا تذکرہ آپ سے ہم نے نہیں کیا ہے. معلوم ہوا کہ قرآن و سنت میں سارے رسولوں کا تذکرہ نہیں ہے, بہت سے ایسے نبی گزرے ہیں اور رسول گزرے ہیں جن کو ہم نہیں جانتے, سب کے بارے میں ہم کو نہیں بتایا گیا. لیکن یہاں یہ مسئلہ بھی یاد رکھیں کہ کیا احتمال کی بنیاد پر کہا جا سکتا ہے کہ ہو سکتا ہے وہ نبی اور رسول ہو؟ تو یہ صحیح نہیں ہے, احتمال کی بنیاد پر نہیں کہنا چاہیے. جیسے بہت سارے لوگ, جیسے آدمی کہے کہ دیکھو گوتم بدھا بھی اچھا انسان تھا, ہو سکتا ہے وہ رسول ہو, کیا ایسا ہم کہہ سکتے ہیں؟ نہیں, ایسا ہم نہیں کہہ سکتے ہیں. کیوں؟ اس لیے کہ ایک ہوتا ہے ہو سکتا ہے ہاں, ایک ہے ہو سکتا ہے نہیں, ایک ہے نہیں ہے. سب سے اچھا طریقہ کیا ہوتا ہے؟ نہیں معلوم. کہ آدمی ایسے معاملات میں کیا کرے؟ توقف کرے, کہے کہ ہم کو نہیں معلوم. جب تک آدمی کے پاس علم نہ ہو آدمی اپنے طور پر کسی کو رسول اور نبی نہ کہے. ہاں کتاب و سنت میں اس کے لیے اشارہ یا صراحتن ذکر ہو کہ یہ رسول ہے یا نبی ہے تب اس کو مانا جائے, ورنہ اپنی طرف سے कि फुला साहब थे, इतने इनके मानने वाले थे, हो सकता है नबी हो, हम कह सकते हैं नहीं। आप दरवाजा खोल देंगे लोगों के लिए कि किसी को भी लोग नबी और रसूल कहना शुरू कर देंगे। तो जब तक कि हमारे पास कोई इल्म कुरान और सुन्नत या सहाबा का कौल इस तरह से न हो कि फुला रसूल थे या नबी थे, फुला नाम की शख्सियत नबी या रसूल थी, तब तक कि हम किसी के बारे में कतई तौर पर नबी और रसूल का फतवा ना दें। और ये भी ना करें, हो सकता है वो रसूल हो, ये भी ना करें। क्यों? हो सकता है का मतलब आपने दरवाजा खोल दिया उसके लिए। कई लोग हो सकता है फिर उसको रसूल मानना शुरू कर दें, तो आप ये कहें कि हमको नहीं मालूम, हमको नहीं मालूम, इनके बारे में कोई दलील नहीं है, इनके बारे में कोई दलील नहीं। ये ऐसे ही है जैसे किसी को कोई पुरानी किताब मिल गई जमीन में गड़ी हुई, अब आदमी कहना शुरू करे उसमें कोई तौहीद की बात हो, कहे हो सकता है किसी नबी की किताब हो, चलेगा? नहीं चलेगा। कोई कागज जमीन में दफन निकले और मालूम पड़े बहुत हजार साल पहले का है, कहे हो सकता है किसी नबी का लिखा हुआ हो, कर सकते हैं ऐसा? नहीं कर सकते हैं। तो एहतमाल की बुनियाद पर अकीदा नहीं बनाया जा सकता है जब तक कि कोई वही की बुनियाद पर दलील ना हो। जहां तक कि आप देखें मिसाल के तौर पर खिजर के बारे में है, खिजर के बारे में उलमा ने, जमहूर उलमा का कहना यह है कि खिजर अल्लाह के नबी थे। खिजर क्या थे? अल्लाह के नबी थे। जमहूर का, इब्न हजर ने मुस्तकिल किताब लिखी है और जमहूर का कौल जिक्र किया। आम तौर से उलमा ने कहा कि खिजर क्या थे? अल्लाह के नबी थे। कुछ सूफी हैं जिन्होंने कहा कि नबी नहीं थे, वली थे, ये साबित करने के लिए कि विलायत नबूवत से क्या होती है? अफजल। और नबी भी रसूल भी वली से सीखता है, इनको कुछ सीक्रेट नॉलेज अल्लाह की तरफ से मिलता है। ये पूरा इसको साबित करने के लिए उन्होंने पूरी ताकत लगाई कि खिजर क्या थे? नबी नहीं थे, क्या थे? वली थे। लेकिन कुरान में कई ऐसे इशारे मौजूद हैं कि खिजर का जुमला है कि हम, मैंने अपनी तरफ से नहीं किया, अल्लाह की तरफ से था। तो ऐसा कौन करता है? अल्लाह के नबी और रसूल करते हैं जिनको अल्लाह की तरफ से डायरेक्ट नॉलेज आता है और हुक्म आता है। तो इसीलिए उलमा ने इन आयात की बुनियाद पर कहा कि खिजर क्या थे? अल्लाह के नबी थे। बहरहाल, तो अपने तौर पर एहतमाल की बुनियाद पर किसी को नबी नहीं कहना चाहिए। और कई ऐसे नबी आ चुके हैं जो जिनको हम नहीं जानते, अल्लाह ने सबका तस्करा कुरान में और नबी सल्लल्लाहु अलैहि वसल्लम हदीस में नहीं किया है। रसूलों के मरातिब, क्या सारे रसूल मरतबे में बराबर होते हैं? नहीं, बाज रसूल बाज से अफजल होते हैं, रसूलों में भी लेवल होते हैं। जैसे अल्लाह का एक बंदा दूसरे बंदे से अफजल होता है, हर एक का एक मरतबा होता है अल्लाह के यहाँ पर, जन्नत के भी दर्जात और मरातिब हैं, तो अल्लाह के रसूलों में भी मरतबे होते हैं। अल्लाह ने कुरान करीम में सूरतुल बकरा में आयत नंबर 253 पे फरमाया, तिलकर रसूल फद्दलना बअदहुम अला बअद, तिलकर रसूल ये अल्लाह के रसूल हैं, फद्दलना बअदहुम अला बअद, इनमें से हमने बाज को बाज पर फजीलत दी है, बाज रसूलों को दूसरे रसूलों पर फजीलत है। तो मालूम हुआ कि बाज रसूल बाज से क्या होते हैं? अफजल होते हैं। तो रसूलों में फजीलत होती है, सारे सारे रसूल बराबर नहीं होते हैं। सबसे अफजल रसूल कौन है? खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अना सय्यिदु वलदि आदम यौमल क़ियामति वला फ़ख़्र, क़ियामत के दिन, क़ियामत के दिन मैं आदम की औलाद में सबका सय्यिद हूंगा, मैं सबका क्या हूंगा? सय्यिद किसको कहते हैं? सरदार को, सरदार जो आला हो, लीडर हो, उसको सय्यिद कहते हैं। अना सय्यिदु वलदि आदम यौमल क़ियामति वला फ़ख़्र, के ये कोई फख्र की बात नहीं है, अलबत्ता ये बात जरूर है कि मैं आदम की औलाद का सबका सैयद हूंगा, सरदार हूंगा कयामत के दिन। इसमें मुझको कोई फख्र नहीं है, मैं बतौर फख्र ये नहीं कह रहा हूं, बतौर तबलीग कह रहा हूं। वला फख्र वबियदि लिवाउल हम्दि वला फख्र, और हम्द का झंडा कयामत के दिन मेरे हाथ में होगा, और मैं ये बतौर फख्र नहीं कह रहा हूं, ये कोई फख्र की बात नहीं जो मैं कह रहा हूं। वमा मिन नबीयिन यौम इदिन आदम फमन सिवाहु इल्ला तहत लिवाई, कयामत के दिन कोई नबी ऐसा नहीं होगा, चाहे आदम हो या कोई और नबी हो, जो मेरे झंडे के नीचे ना हो। आदम और बाकी सारे नबी कहां होंगे? मेरे झंडे तले होंगे। तो ये مسند احمد ترمذی اور ابن ماجہ کی روایت ہے، اس سے معلوم ہوا کہ قیامت کے دن اللہ کے نبی صلی اللہ علیہ وسلم سارے بندوں میں سب کے سید ہوں گے اور سارے نبی آپ کے جھنڈے تلے ہوں گے۔ تو یہ آپ صلی اللہ علیہ وسلم کی فضیلت ہے، آپ تمام انبیاء میں افضل ہیں۔ اور آپ دیکھیں گے کہ معراج کی رات میں بھی اللہ کے نبی صلی اللہ علیہ وسلم نے سارے نبیوں کی امامت کی ہے، اور یہ قاعدہ ہے کہ امامت وہی کرتا ہے جو افضل ہو، امامت وہی کرتا ہے جو دوسروں میں افضل ہو۔ امام کہتے اس کو ہے جو لوگوں سے آگے ہو، لوگوں سے آگے ہو، لوگوں کے لیے نمونہ اور اسوہ ہو۔ رسولوں کے بھیجے جانے کا مقصد کیا تھا، اس بارے میں بھی کچھ چیزیں ہم دیکھتے ہیں۔ پہلی بات تو یہ کہ اللہ تعالیٰ نے ہر امت میں، ہر قوم میں، ہر دور میں رسول اور نبی بھیجے، اور مقصد یہ تھا کہ لوگوں کو ان کی زندگی کے مقصد اور اس کے انجام سے خبردار کیا جائے۔ اللہ تعالیٰ فرماتا ہے وَإِن مِّن أُمَّةٍ إِلَّا خَلَا فِيهَا نَذِيرٌ، ہر امت میں ہم نے ایک ڈرانے والا، خبردار کرنے والا ضرور بھیجا ہے، کوئی امت ایسی نہیں گزری جس میں ان کو خبردار کرنے والا نہ آیا ہو۔ یہ سورہ فاطر کی آیت نمبر 24 ہے۔ اسی طرح سے سورہ الرعد میں آیت نمبر 7 میں اللہ تعالیٰ نے فرمایا وَلِكُلِّ قَوْمٍ هَادٌ، ہر قوم کا ایک رہبر ہوتا ہے، ہر قوم میں اللہ نے ایک رہبری کرنے کے لیے شخص بھیجا۔ تو اللہ کی طرف سے ہر قوم میں، ہر امت میں، ہر دور میں نبی اور رسول آتے رہے، جن کا مقصد یہ تھا کہ لوگوں کو خبردار کریں زندگی کی سنگینی اور انسان کے انجام کے سلسلے میں۔ اسی طرح سے جو آیت آپ نے اس سے پہلے بھی دیکھی، لوگوں پر اللہ کی طرف سے اتمام حجت کے لیے رسول آیا کرتے تھے، رسولا مبشرین و منذرین لئلا یکون للناس علی اللہ حجۃ بعد الرسل، کہ اللہ نے رسول بھیجے خوشخبری سنانے والے اور ڈراوا سنانے والے، خبردار کرنے والے، تاکہ رسولوں کے آ جانے کے بعد اللہ کے مقابلے میں لوگوں کے پاس کوئی بہانہ باقی نہ رہے، کوئی عذر باقی نہ رہے۔ یہ سورہ نساء کی آیت نمبر 165 ہے۔ رسول اس لیے بھی آتے تھے کہ حق واضح کر دیں، لوگوں کو کنفیوژن سے نکالیں، لوگوں کو صحیح غلط میں فرق کر کے بتا دیں، حق حق، باطل باطل الگ کر کے رکھ دیں۔ اللہ نے فرمایا وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينَ، رسول پر بس اتنا ہے کہ واضح طور پر اللہ کا پیغام پہنچا دے، اس سے زیادہ نہیں ہے۔ رسول پر واضح طور پر پیغام پہنچا دینے سے زیادہ ذمہ داری نہیں ہے۔ تو رسولوں کا مقصد یہ تھا کہ واضح کر کے بتائیں کہ اللہ نے کیا پیغام بھیجا ہے، صرف پیغام پہنچانا نہیں تھا بلکہ پیغام کی وضاحت بھی مقصود تھی۔ رسولوں کی ذمہ داری کیا تھی کہ اللہ نے یہ جو پیغام بھیجا ہے اس کا واقعی مطلب کیا ہے، تو رسول اس پیغام کو سمجھاتے تھے۔ اسی لیے منکرین حدیث اس آیت کو اور اس طرح کی آیات کو یاد رکھیں اور سوچیں کہ رسولوں کا مقصد صرف پیغام پہنچانا نہیں تھا۔ وہ کیا کہتے ہیں، رسول کیوں آتے تھے، اللہ کی کتاب ہے، اللہ کا میسج، یہ لو ہم جا رہے، ہو گیا ختم، رسول کی بات دلیل نہیں ہے، رسول کو جو اللہ نے دے کے بھیجا وہ دلیل ہے۔ اللہ ہم سب کی جہالت سے حفاظت فرمائے، یہ جہالت، یہ یعنی کفر جہل ہے، جہالت والا کفر ہے۔ منکرین حدیث اسلامی قاعدے سے کافر ہیں، جو علی الاطلاق ساری حدیثوں کا انکار کر دے وہ کافر ہے، اسلام میں نہیں ہے، وہ مسلمان نہیں ہے۔ رسول صرف پہنچانے کے لیے نہیں آتے تھے، رسولوں کے ذمے پہنچانے کے ساتھ ساتھ اس پیغام کی وضاحت بھی تھا۔ تو معلوم ہوا پیغام بھی ماننا ہے اور جو رسول نے سمجھایا اس کو بھی ماننا ہے۔ وہی حدیث کا معاملہ آتا ہے کہ قرآن ہے اور قرآن کو سمجھایا ہے تو وہ حدیث بھی ضروری ہے، کیونکہ وہ تفہیم ہے قرآن کی، وہ تبیین ہے قرآن کی، وضاحت ہے قرآن کی۔ تو اللہ نے فرمایا وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ، رسول پر تو واضح طور پر پہنچا دینا ہے، اس سے زیادہ نہیں، یعنی زبردستی کر کے منوانا رسول پر نہیں ہے، پہنچانا رسول پر ہے۔ اسی لیے اللہ نے کیا فرمایا، رسول کے ذمہ یہ نہیں ہے کہ لوگوں کے دلوں میں ہدایت کو داخل کرے۔ کبھی ایسا ہوتا تھا کہ رسول آتے تھے، قوموں کو دعوت دیتے تھے لیکن قوم مانتی نہیں تھی، کبھی ایسا ہوتا کہ پوری قوم انکار کر دیتی، कभी ऐसा होता इक्का दुक्का कोई मान लेता, कभी सब के सब इनकार कर देते थे। तो क्या रसूल फेल हो गए? नहीं, अल्लाह के नजदीक अमल न करने वाला फेल होता है। अल्लाह के नजदीक ये नहीं है कि अमल करने के बाद नतीजा नहीं आया तो फेल है। अल्लाह के यहां कोशिश करने वाला कामयाब होता है। नतायज अल्लाह चाहता है जाहिर करता है, अल्लाह चाहता है जाहिर नहीं करता है। तो जितने रसूल थे वो सब कामयाब थे, चाहे लोग उनकी माने या ना माने। अल्लाह ने फरमाया लैस अलैका हुदाहु, ए नबी लोगों की हिदायत आपके जिम्मे नहीं है, वलाकिन अल्लाह यहदी मन यशा, बल्कि अल्लाह जिसको चाहे हिदायत देगा। यानी लोग हिदायत पर नहीं आ रहे हैं, आप दावत दे रहे हैं, लोगों को समझा रहे हैं, लेकिन लोग हिदायत पर नहीं आ रहे हैं, तो आप क्या समझते हैं आपके जिम्मे हिदायत है? नहीं, लोगों के दिलों में हिदायत का दाखिल करना ही आपके जिम्मे नहीं है, आपके जिम्मे पहुंचाना है। हाँ, अल्लाह जिसके दिल में हिदायत के लिए लायक होना देखेगा, अल्लाह ताला उसको हिदायत देगी। वह आलम बिल मुहतदीन, अल्लाह ज्यादा जानता है कि हिदायत के लायक कौन है, तो अल्लाह जिसको चाहेगा हिदायत देगा। आपके जिम्मे हिदायत देना नहीं है, आपके जिम्मे दावत देना है। तो मालूम हुआ कि रसूलों पर यह नहीं था कि वो लोगों के दिलों में हिदायत दाखिल करें, रसूल की कुदरत भी नहीं है। सूफियों को सोचना चाहिए। आप बोलेंगे बार बार ये क्यों आते हैं, तो इसके खिलाफ जाएंगे तो आएंगे। सूफियों में कैसा है, बाबा ने उस पर कर्म की नजर डाली तो क्या हो गया, डाकू था एकदम वली अल्लाह बन गया। बल्कि वो नहीं, कुत्ता साथ मिलाया था, कुत्ता भी वली बन गया। डाकू वली, कुत्ता वली, दोनों भी वली हो गए। ऐसा मानते हैं लोग। अब देखिए इलाकों में जाएंगे तो आपको इंसानों के साथ साथ जानवरों की भी कब्रें मिलेंगी। आपको कुत्ते की मिलेगी, बिल्ली की मिलेगी, तोते की मिलेगी, घोड़े की मिलेगी, गधा मेरे इल्म में नहीं है लेकिन मिलेगी आपको। आप बताइए, इन जानवरों को भी वली बना दिया अल्लाह का। कैसे वली बन गए ये? इन पीर ने नजर डाल दी उसके ऊपर, गले मिले तो इधर का इल्म पूरा उधर। वली तुम्हारा इल्म कौन सा है? सफीना बस सफीना है, हम फ निकाल देते उसमें से, ये सीना बसीना है। तो सीना बसीना कैसा, गले मिले इसकी फिकर पूरी उसमें, इसके इसके अंदर का पूरा इल्म उसके अंदर, इसका लेवल पूरा, उसका जेरोक्स कॉपी पूरी। क्या ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या एक बार अबू तालिब के गले नहीं मिल सकते थे? आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या इस तरह से उनको यानी पूरा ईमान दे दिया, अपनी फिक्र अपना इल्म पूरा उनको दे दिया इस तरह से? नहीं। तो ये सब बेहुदा बातें हैं जो इस तरह की चीजें हैं। बोलते हैं फलां बुजुर्ग की उस पर नजर पड़ गई, उसके दिल का हाल बदल गया। इसको वो लोग तसर्रुफ कहते हैं, इसको वो लोग तवज्जो कहते हैं। तवज्जो, उन्होंने उसकी तरफ तवज्जो की तो ऐसा हुआ, उसके दिल पर ऐसा असर पड़ गया उसके। तो ये माना जाता है, जब तसव्वुफ इंशाल्लाह हम शुरू करेंगे तो उसमें ये सारी चीजें आएंगी कि यहां से बैठ के पीर अपने मुरीद के दिल पे असरात डालता रहता है, उसके अंदर अनवार आते रहते हैं। कि मुरीद के दिल के ऊपर जैसे आटे को जो है हाथ में लेके जो औरतें जो भी जैसा चाहे रोटी बना सकती हैं, उसका दिल मुरीद के इसमें ऐसा होता है, पीर के इसमें ऐसा होता है, वो दिल पर ऐसे असरात डालता रहता है। क्या है ये, कहां जा रहे? इस्लाम नहीं है। इस्लाम में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तालीमात में चीज नहीं है। तो ये अल्लाह ताला ने अपने नबी से कहा लैस अलैका हुदा, ए नबी आप पर उनकी हिदायत की जिम्मेदारी नहीं, आप क्यों फिक्र करते हैं? वो नहीं मानते, नहीं मान रहे, आप पे हिदायत की जिम्मेदारी नहीं है, अल्लाह जिसको चाहेगा हिदायत देगा। अल्लाह जब जिसमें देखेगा हिदायत की लियाकत, अल्लाह जरूर हिदायत उसको देगा। आप फिक्र ना करें, आप टेंशन ना लें इसका, परेशान ना हो आप। रसूल इसलिए भी आते थे कि हक बातिल अलग कर दें और उसमें फैसला कर दें, इख्तलाफात खत्म कर दें। अल्लाह ताला फरमाता है कान अन्नास उम्मतन वाहिदा फबअथ अल्लाहुन नबियीन मुबशिरीन व मुनज़िरीन, लोग पहले एक ही उम्मत थे, एक ही दीन पर थे, फिर उनमें इख्तलाफ जब पैदा हुआ तो अल्लाह फरमाता है फबअथ अल्लाहुन नबियीन मुबशिरीन व मुनज़िरीन, जब लोगों में इख्तलाफ हुआ तो अल्लाह ताला ने उनमें नबी भेजे जो खुशखबरी देने वाले और डरावा सुनाने वाले थे। وَأَنزَلَ مَعَهُمُ الْكِتَابَ بِالْحَقِّ، اور اللہ تعالیٰ نے ان کے ساتھ حق کے ساتھ کتاب بھی نازل کی، ایسی کتاب نازل کی جس میں اللہ تعالیٰ نے لوگوں کے لیے حق نازل کیا، لِيَحْكُمَ بَيْنَ النَّاسِ فِي مَا اخْتَلَفُوا فِيهِ، تاکہ لوگ، لِيَحْكُمَ بَيْنَ النَّاسِ، لوگوں میں جو اختلاف ہو چکا ہے اس اختلاف میں یہ رسول اور نبی فیصلہ کر دیں۔ تو لوگوں میں، قومیں جب بٹ جاتی تھی، حق اور باطل مکس اپ ہو جاتا تھا، تو اللہ اپنی طرف سے رسول بھیجتا تھا، ان پر کتاب نازل کرتا تھا، اور پھر یہ نبی اور رسول کیا کرتے تھے، لوگوں کو بتاتے تھے کہ یہ صحیح ہے اور یہ غلط ہے۔ جو کنفیوژن پیدا ہو جاتا تھا حق اور باطل کا، تو نبی اور رسول آ کر کیا کرتے تھے، اس کنفیوژن کو، اس ابہام اور اجمال کو، اور اس یعنی باطل اور حق کے لوگوں کو واضح کر دیتے تھے۔ لِيَحْكُمَ بَيْنَ النَّاسِ فِي مَا اخْتَلَفُوا فِيهِ، لوگوں میں جو اختلاف واقع ہو چکا تھا، یہ نبی اور رسول کیا کرتے تھے، اس میں فیصلہ کرتے تھے اللہ کے دیوے علم کے مطابق، یہ بھی ذمہ داری ان پر تھی۔ اسی طرح سے اللہ کے نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے یہ بھی ذمہ داری دی تھی کہ آپ اللہ کی مدد سے حق کو باطل پر عملی سطح پر، زمینی سطح پر غالب کر دیں، اور آپ صلی اللہ علیہ وسلم نے، الحمدللہ، آپ صلی اللہ علیہ وسلم نے اللہ کی نصرت سے وہ کیا۔ اذا جاء نصر اللہ والفتح، آپ صلی اللہ علیہ وسلم کی زندگی میں ایک عجیب و غریب واقعہ یہ ہوا کہ پچھلے نبیوں کی زندگی میں عام طور پر یہ نہیں ہو پاتا تھا، دلیل کی بنیاد پر حق غالب آتا تھا، لیکن بہت سارے نبی قتل کر دیے جاتے تھے۔ ایک ایسا سماج اللہ تعالیٰ نے محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے سے زمین پر قائم کیا، جس نے اپنی زندگی میں اس دین کو لے کے ایک بہترین سماج بنایا، اور باطل پر وہ سماج غالب آیا۔ قیامت کے دن ہونے والا ہے، حق الگ باطل الگ، اور حق والے غالب آئیں گے اور باطل والے برباد ہوں گے، لیکن زمین پر بھی اللہ تعالیٰ نے یہ کر کے بتایا۔ کس کے ذریعے سے؟ محمد صلی اللہ علیہ وسلم کے ذریعے سے، کہ جنہوں نے انکار کیا تھا وہ ذلیل اور رسوا ہوئے، اور جو کمزور تھے لیکن انہوں نے حق کو قبول کیا، اللہ کی مدد آئی اور وہ حق والے باطل پر غالب آئے، باطل مٹا دیا گیا اور حق غالب آیا۔ قل جاء الحق وزہق الباطل، کہو کہ یعنی حق آ گیا اور باطل نیست و نابود ہو گیا، مٹ گیا، اور باطل تو جانے کے لیے، برباد ہونے کے لیے۔ تو آپ کی زندگی میں اللہ نے کیا، اس لیے اللہ نے فرمایا هو الذي ارسل رسوله بالهدى ودين الحق، وہی اللہ ہے، یہ اللہ ہی ہے جس نے اپنا رسول بھیجا ہدایت کے ساتھ اور دین حق کے ساتھ۔ ہدایت کے ساتھ یعنی علم نافع کے ساتھ، اور دین حق کے ساتھ یعنی عمل صالح کے ساتھ۔ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ، تاکہ ہر دین پر اس دین کو غالب کر دے۔ وَكَفَى بِاللَّهِ شَهِيدًا، اور اللہ ہی کافی گواہ، کافی مددگار ہے، مددگار کے طور پر، گواہ کے طور پر اکیلا اللہ کافی ہے، کسی اور کی ضرورت نہیں ہے۔ اللہ نے اپنی مدد سے محمد رسول اللہ صلی اللہ علیہ وسلم کو شرک پر غالب کر دیا، یہودیت پر غالب کر دیا، نصرانیت پر، مجوسیت پر، اور الحاد پر غالب کر دیا، باطل توڑ دیا گیا، حق غالب آیا۔ کمزور شروعات کے بعد اتنا طاقتور دین ہو گیا، مسلمان اتنے طاقتور ہو گئے، دلیل کی سطح پر بھی اور مادی سطح پر بھی، کہ باطل کانپنے لگا، باطل خود دم دبا کے بھاگ گیا۔ اور آپ دیکھیں اتنے بڑے رقبے پر اللہ تعالیٰ نے دین کو غالب کر دیا، قیامت تک کے لیے عرب کی زمین پر آپ دیکھیں کعبہ کی، قرآن کی حفاظت کرنے والے، اور ایسا نظام باقی رکھ دیا گیا۔ تھوڑا کمزور ہو رہا تھا، اللہ تعالیٰ نے پیٹرول ڈال دے کر واپس سے اور پاور دے دیا۔ اللہ جو چاہتا ہے کرتا ہے، سب کی چابی دے دی ہاتھ میں۔ تو اللہ تعالیٰ قدرت والا ہے، محمد صلی اللہ علیہ وسلم کے ذریعے سے اللہ تعالیٰ نے باطل کو برباد کیا، حق کو غالب کر دیا۔ یہی بات اللہ تعالیٰ نے یہاں ذکر کی سورہ الفتح آیت نمبر 28 میں۔ رسولوں کے ذمے جہاں حق کو واضح کرنا تھا، وہیں ماننے والوں کی تربیت بھی تھی، یہ نہیں کہ بس بتا دیا اور چلے گئے، نہیں، بلکہ ان کے ذمے یہ بھی تھا کہ جو لوگ مان لیں، جو لوگ نہیں مانیں ان پر حجت تمام کر دیں، और जो लोग माने उनको सिखाएं, उनकी तरबियत करें, उनको पाक साफ करें, उनको अच्छा इंसान बनाएं, उनको एजुकेट करें। ये तरबियत भी रसूलों के जिम्मे थी, खुसूसन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में अल्लाह ने फरमाया, लकद मन्नल्लाहु अलल मुमिनीन इज़ बअथ फीहिम रसूलन मिन अन्फुसिहिम। अल्लाह ताला ने बहुत बड़ा एहसान किया ईमान वालों पर जब उन्हीं में से एक रसूल उनमें भेजा। जो रसूल क्या करता है, यतलू अलैहिम आयातिही व युज़क्कीहिम, जो अल्लाह की आयतें पढ़ पढ़ कर उन्हें सुनाता है और उनका तज़किया करता है, उनको पाक करता है। व युअल्लिमुहुमुल किताब वल हिकमा, और उनको किताब व हिकमत की तालीम देता है। व इन कानू मिन क़ब्लु लफ़ी ज़लालिम मुबीन, और इससे पहले तो इनका हाल ये था कि खुली गुमराही में पड़े हुए थे। तो रसूल के जिम्मे क्या है, सिर्फ आयतें पढ़ के सुनाना नहीं, बल्कि लोगों को प्यूरिफाई करना, उनको पाक साफ करना, अखलाकी एतबार से, दीनी एतबार से नहलाना धुलाना, उनको अच्छा इंसान बनाना, निखारना उनको। तो वयुज़क्कीहिम वयुअल्लिमुहुमुल किताब वल हिकमा, और किताब व हिकमत की भी उनको तालीम देते हैं, इससे पहले वो खुली गुमराही में पड़े हुए थे। तो रसूल के जिम्मे ये भी था कि लोगों की तरबियत करें, उनकी जो मानते हैं, मानने वालों की तरबियत भी उनके जिम्मे थी। लेकिन रसूलों के मामले में ये भी याद रखें कि रसूल अल्लाह की तरफ से आने वाले, दीन को पहुंचाने वाले, और उस दीन की, उस इल्म की बुनियाद पर लोगों की तरबियत करने वाले थे। लेकिन रसूलों के हाथ में ये हरगिज नहीं था कि वो उस दीन में, उस हुक्म में, उस इल्म में अपनी तरफ से तब्दीली करें। रसूल के जिम्मे अल्लाह के पैगाम में तब्दीली बिल्कुल नहीं थी, अल्लाह की शरीयत में तब्दीली उनके इख्तियार में नहीं थी। मसलन अल्लाह ताला कुरान करीम में फरमाता है, वइदा तुतला अलैहिम आयातुना बय्यिनातिन, जब इन कुफार पर अल्लाह की वाज़े आयात पढ़ी जाती हैं, قال الذين لا يرجون لقاءنا, वो लोग जो हमारी, हमसे मिलने की उम्मीद नहीं रखते हैं, यानी आखिरत का अकीदा नहीं रखते हैं, आखिरत को नहीं मानते हैं, क्या कहते हैं, ائت بقرآن غير هذا او بدله, वो कहते हैं ये कुरान हमको नहीं चाहिए, दूसरा कुरान हमको लेके आओ। क्या डिमांड है, मुशरिकीन क्या कहते थे, ये कुरान नहीं, इसमें क्या है, हमारे सारे बुतों की बुराई है, इसमें इतनी हराम चीजें कर रहे हैं, इतनी सारी बुराइयां बयान कर रहे हैं हमारी, सब इसमें हमारा बुरा बुराई आ रहा, ये नहीं, हमको दूसरा कुरान लेके आओ, थोड़ा अच्छा वाला, अपडेटेड लेके आओ दूसरा। इति बिकुरान गैर हादा, इस कुरान की बजाय कोई दूसरा कुरान ले आओ। अच्छा, वैसा नहीं कर सकते, औ बदल, या इसमें क्या करो, तब्दीली कर दो, मॉडिफिकेशन इसमें कर दो हमारे हिसाब से, या तो कुरान ही दूसरा लाओ, टोटल नई किताब लेकर आओ, ये नहीं, कैंसल ये, या ठीक है यही किताब लेकिन इसमें चेंजेस करो, औबद्दिल हो, औबद्दिल हो। अल्लाह ने क्या फरमाया, कुल मा यकून ली अन उबद्दिलहु मिन तिल्काई नफ्सी, ए नबी आप बताओ इनको, आप ऐलान करो इस बात का कि मेरे इख्तियार में हरगिज ये नहीं है कि मैं अपनी तरफ से इसमें तब्दीली करूं, अपनी तरफ से मैं इसमें तब्दीली करूं, ये मेरे इख्तियार में नहीं है, मैं कुरान में कुछ बदल सकता हूं नहीं। इसे आप याद रखें कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुरान की सूरतें और आयतें जिस तरतीब से आई और जिस तरतीब से आज कुरान है वो अलग है कि नहीं। पहली सूरत कौन सी नाजिल हुई, इकरा, लेकिन इकरा कौन से पारे में है, तीसवे। तो ये जो तरतीब है ये किसकी है, अपने तरफ से दी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने, मेरे इख्तियार में नहीं है कि मैं अपनी तरफ से इसमें कोई उलट पलट, कुछ तब्दीली, कुछ हेर फेर कर दूं, मेरे इख्तियार में नहीं है, अन उबद्दिलहु मिन तिल्काई नफ्सी, मैं अपनी तरफ से इसमें तब्दीलियां नहीं कर सकता हूं, इन अत्तबिउ इल्ला मा युहा इलै, मैं तो बस उसी वही की पैरवी करता हूं जो मेरी तरफ भेजी जाती है, मेरे पास जो मैसेज आता हूं मैं वैसा करता हूं, जो पैगाम आता है, जो हुक्म आता है, मैं बस वही करता रहता हूं, मैं अपनी तरफ से कुछ भी नहीं कर सकता, कोई चेंज नहीं कर सकता। हाँ, अल्लाह ही की तरफ से पैगाम आए कि ये आयत मंसूख, तो फिर मैं उसको छोड़ देता हूं, मैं अपनी तरफ से किसी आयत को मंसूख कर सकता हूं नहीं। میں تو بس اللہ کی طرف سے آنے والی وحی کی اتباع کرتا ہوں. انی اخاف ان عصیت ربی عذاب یوم عظیم, میں ڈرتا ہوں کہ کہیں میں نے اپنے رب کی نافرمانی کی تو مجھ پر ایک دردناک, ایک بہت ہی سنگین دن کا عذاب آ جائے گا, قیامت کے دن مجھ پر عذاب آئے گا. میں ڈرتا ہوں اللہ سے, اگر میں اللہ کی نافرمانی کروں تو مجھے ڈر ہے کہ کہیں مجھ پر ایک بھیانک دن کا عذاب نہ آ جائے. تو نبی بھی اللہ سے کیا کرتے تھے, ڈرتے تھے. اپنی طرف سے تبدیلی اللہ کی وحی میں کر سکتے نبی؟ نہیں. اسی لیے جو بھی حدیث میں ہے وہ قرآن کی تبدیلی نہیں ہے, وہ قرآن کی تفسیر ہے. تو یہاں پر یہی کہا گیا کہ رسول جو بھی کہتا ہے, جو بھی کرتا ہے, وہ اپنی طرف سے نہیں کرتا ہے, اللہ کی طرف سے کرتا ہے. ان اتبع الا ما یوحى الی, یہ سورہ یونس کی آیت نمبر 15 ہے. اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے مسلم کی روایت میں فرمایا, انہ لیس بی تحریم ما احل اللہ لی, اے لوگو میرے بس میں بالکل نہیں ہے کہ اللہ نے جو میرے لیے حلال کیا ہے میں اس کو حرام کر دوں. میرے بس میں, اختیار میں نہیں ہے کہ اللہ نے جو میرے لیے حلال کیا ہے میں اس کو حرام کروں. یعنی حلال کو حرام نہیں کر سکتے, نہ حرام کو حلال کر سکتے ہیں. یہ مسلم کی روایت ہے. اسی طرح سے رسولوں پر صرف دعوت دینا اور پہنچانا نہیں تھا, جیسا کہ آپ نے پڑھا سنا, ان اتبع الا ما یوحى الی, رسولوں پر یہ بھی لازم تھا کہ وہ دوسروں کو دعوت دینے کے ساتھ ساتھ اللہ کی وحی پر خود بھی عمل کریں. رسولوں پر اللہ کے حکم پہنچانے کی ذمہ داری جہاں تھی, وہیں اللہ کے حکم پر عمل کرنے کی بھی ذمہ داری تھی. ان کے لیے ایکسیپشن نہیں تھا کہ تم عمل کرو نہ کرو چلے گا, پہنچاؤ لیکن لوگ, ایسا نہیں تھا. پہنچانا بھی پڑے گا, عمل بھی کرنا پڑے گا. تو جتنے رسول تھے یہ جہاں مبلغ تھے وہاں مؤمن اور عامل بھی تھے, مسلم بھی تھے. ان پر یہ بھی لازم تھا کہ تم کو بھی عمل کرنا پڑے گا اس پر, بلکہ بعض مسائل میں دوسروں کے مقابلے میں ان پر سختیاں اور تنگیاں زیادہ تھیں. جیسے اللہ کے رسول صلی اللہ علیہ وسلم عام لوگوں کے لیے, ایک غریب کے لیے صدقہ لینا کیا ہے؟ جائز ہے, لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم پر کیا تھا؟ جائز تھا. آپ کے لیے صدقہ حرام تھا, صدقہ حرام تھا. تو یہاں پر اللہ نے رسولوں سے کہا, یا ایہا الرسل کلوا من الطیبات واعملوا صالحا انی بما تعملون علیم, یہ سورہ المؤمنون کی آیت نمبر 51 ہے. اللہ نے کہا اے رسولوں, اے رسولوں کی جماعت, یا ایہا الرسل, اے اللہ کے رسولو, کلوا من الطیبات, صرف پاک چیزوں میں سے کھاؤ, حلال چیزوں میں سے کھاؤ, وَعْمَلُوا صَالِحًا, اور نیک عمل کرتے رہو. اِنِّي بِمَا تَعْمَلُونَ عَلِيمٌ, میں تمہارے اعمال سے باخبر ہوں, میں جانتا ہوں تم کیا عمل کر رہے ہو. اِنِّي بِمَا تَعْمَلُونَ عَلِيمٌ, یہاں کہا گیا کُلُوا مِنَ الطَّيِّبَاتِ وَعْمَلُوا صَالِحًا, صرف طیب چیزیں کھاؤ. رسولوں کے لیے خاص حکم تھا کہ اپنے کھانوں کا خیال رکھو, حلال و حرام کی تمیز خاص دھیان دو اس کے اوپر, اور نیک عمل کرتے رہو, عمل بھی اچھے کرو, اپنی غذا صحیح رکھو اور اپنے عمل کو صحیح رکھو. بعض علماء نے اس سے اشارہ دیا کہ رسولوں کو بھی یہ حکم ہے کہ حلال کھاؤ, طیب کھاؤ اور نیک عمل کرو. اس میں نیک عمل کرو سے پہلے کہا گیا کیا؟ حلال کھاؤ. یعنی کتنا اہم حکم ہے حلال کھانا, نیک عمل کرنے سے پہلے کہا گیا حلال کھاؤ, اور کہا کہ انسان کی غذا کا انسان کے عمل پر اثر پڑتا ہے. جو آدمی حلال و حرام کی تمیز نہیں کرتا ہے اس کے اعمال میں بگاڑ آ جاتا ہے. یہ اشارہ علماء نے, بعض علماء نے اس کے ضمن میں دیا ہے کہ یہاں پر اللہ تعالیٰ نے عمل صالح کو نمبر 2 پر ذکر کیا اور عقل حلال کو, عقل طیب کو نمبر 1 پر ذکر کیا. تو دونوں چیزیں یہاں پر اللہ نے بیان کی کہ طیبات میں سے کھاؤ اور نیک عمل کرو. تو آدمی کی غذا کا اس کے عمل پر اثر پڑتا ہے. سب سے بڑا آپ دیکھیں اثر کیا ہوتا ہے, آدمی جب حرام کھاتا ہے اور اللہ سے دعا کرتا ہے تو دعا قبول ہوتی ہے؟ اللہ کو پکارتا ہے, اللہ اس کی پکار کو سنتا نہیں ہے, اس کو قبول نہیں کرتا ہے. تو آدمی کے لیے بہت ضروری, تو رسولوں کے لیے بھی یہ تھا کہ وہ حلال کھائیں اور نیک عمل کریں. تو ان کے لیے بھی ضروری تھا کہ وہ اپنے اعمال کو صالح بنائیں, وہ اللہ کے حکموں پر خود بھی عمل کریں. انی بما تعملون علیم، میں جانتا ہوں تم کیا عمل کرتے ہو۔ تو یہ سورہ المؤمنین مؤمنون کی آیت نمبر 51 ہے۔ تو یہ کچھ باتیں تھیں جو اس سلسلے میں تھیں، انشاءاللہ اس سے بچی ہوئی باتیں ہم اگلے درس میں دیکھیں گے، اسی کو ہم مکمل کریں گے کہ رسولوں کے بارے میں اللہ تعالیٰ نے قرآن کریم میں اور احادیث میں نبی صلی اللہ علیہ وسلم کیا باتیں بیان کی ہیں۔